रेडियो भेरी एफएम 98.6 MHz
बाल विवाह न्यूनीकरण गर्नुपर्ने सर्कलवालाको जोड वीरनगरलाई बालश्रम मुक्त नगर बनाइदै
वर्षेनी अल्जाइमर रोगका बिरामी बढ्दै स्वस्थ जीवनशैली र खानपिनमा ध्यान दिन चिकित्सकहरूको सुझाव
बागेश्वरी मन्दिरको अवस्था पहिलोपटक सार्वजनिक विकासका लागि विकास कोष बनाइदै
र 18 वर्ष मुनिको साफ फुटबल च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्ने हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट दिपेश र मधुबनको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा बाल हिंसा तथा बाल विवाह न्यूनीकरण गर्नुपर्ने सुर्खेतको वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीले जोड़ दिएका छन्। वीरेन्द्रनगरमा आयोजित बाल हिंसा तथा बाल विवाह न्यूनीकरण सम्बन्धीको कार्यक्रमका सहभागीले बाल विवाहका कारण नै समाजमा विभिन्न खालका विकृतिहरू हुने गएको भन्दै बाल विवाह न्यूनीकरण गर्न सरकारवालाले जोड़ दिएका छन्। कार्यक्रममा वीरेन्द्रनगरका 16 वडाका जनप्रतिनिधि कर्मचारीहरूले बाल हिंसा तथा बाल विवाह न्यूनीकरणका लागि काम गर्ने सामूहिक प्रतिबद्धता समेत जनाए। यसैबीच वीरेन्द्रनगर नगरपालिकालाई बालश्रम मुक्त नगर बनाइने भएको छ। यसका लागि वडा स्तरबाटै अभियान सञ्चालन गर्ने नगरपालिकाले तयारी थालेको छ। वडा स्तरबाटै कार्ययोजना निर्माण गरी नगरलाई बालश्रम मुक्त नगर बनाउनका लागि नगरपालिका लागि परेको नगर उपप्रमुख मोहन माया ढकालले जानकारी दिनुभयो। उहाँले श्रम तथा रोजगार मन्त्रालयले नेपालका 11 नगरपालिकालाई बालश्रम मुक्त नगर घोषणा गर्ने योजना बनाएपछि यो अभियानमा वीरेन्द्रनगर नगरपालिका समेत जुटेको बताउनु भएको छ। मन्त्रालयको योजनामा वीरेन्द्रनगर नगरपालिका समेत परेकाले अहिले वीरेन्द्रनगरका सबै ओडाका विभिन्न कार्ययोजना निर्माण गरेर नगरलाई नै बालश्रम मुक्त नगर बनाउनका लागि आफूहरू लागि परेको बताउनु भएको छ। वीरेन्द्रनगर नगरपालिकामा भित्र बालमैत्री नगर निर्माणको लागि बाल संरक्षण नीति तर्जुमा कार्यक्रम समेत शुरू गरिएको नगर उपप्रमुख ढकालले बताउनुभयो। उहाँले बाल विवाह बाल हिंसा लगायतका घटनाहरू बढ्दै गएपछि नगरपालिकाले बाल विवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको जानकारी गराउनुभयो।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीतिका लागि विकास गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनु भएको छ। नेपाल निर्माण व्यवसायी संगठन कर्णाली प्रदेशको एकीकृत भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले विकासका लागि राजनीति गर्नुपर्ने धारणा राख्नु भएको छ। मुख्यमन्त्री शाहीले अहिले योजना माग्ने र दिने प्रवृत्ति नै विकासको मुख्य बाधक रहेको बताउनुभयो। मुख्यमन्त्री शाहीले कम्युनिष्ट सरकार सिद्ध्याउने खेलमा केही शक्ति लागि परेकोले त्यसलाई तह लगाउने बताउनुभयो। अब कर्णाली प्रदेश सरकारले आवश्यकता अनुरूप मात्रै योजना छनौट गरी रकमान्तर गर्ने बताउनुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य गोरख बहादुर बोगटीले अब पनि कर्णाली प्रदेशपछि पर्यो भने रकम दिन नसकिने बताउनुभयो। यस्तै कर्णाली सरकारका पूर्वाधार मन्त्री तथा प्रदेशसभा सदस्य खड्क बहादुर खत्रीले सार्वजनिक खरिद ऐनले निर्माण व्यवसायी मारमा परेको बताउनुभयो। निर्माण व्यवसायी डाक्टर सूर्य बहादुर खड्काले निर्माण व्यवसायलाई परिबन्धमा पारिएको आरोप समेत लगाउनुभयो।
डेंगु संक्रमित एकजना सल्यानमा मृत्यु भएको जनाइएको उपचारको क्रममा भारतमा उहाँको मृत्यु भएको बताइएको छ। बनगाड कुपिण्ड नगरपालिका घर भई भारतको राजकोटमा मजदूरी गरिरहेका 21 वर्षका युवक नोखीराम नेपालीको मृत्यु भएको आफन्तले बताएका छन्। नोखीरामको भारतको राजकोटमा अस्पतालको क्रममा मृत्यु भएको जनाइएको छ। 5 महिना अघि मजदूरीका लागि उहाँ राजकोट पुग्नु भएको जनाइएको छ। मृतकका युवकका बुवा खुम बहादुरले नेपालीका अनुसार घरायसी आर्थिक कमजोर अवस्थाका भएका कारण उहाँ भारत पुगेको बेला डेंगुको संक्रमण देखिएपछि उहाँको डेंगुकै कारण मृत्यु भएको जनाइएको छ।
वर्षेनी रोगबारे चर्चा गरौं हेय भावनाको अन्त्य गरौं भन्ने नारासहित आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व अल्जाइमर चेतना दिवस मनाइएको छ। वर्षिनी रोगको रूपमा चिनिने अल्जाइमर रोगका बिरामी नेपालमा पनि बढ्दै गएको चिकित्सकहरूले बताएका छन्। सुरुमा भर्खरै गरेको काम बिर्साउने, यो रोगले पछि सबै कुरा बिर्सने, दैनिक क्रियाकलाप नै गर्न नसक्ने अवस्थामा पुर्याउने उनीहरूको भनाइ छ। सन् 2015 तथ्याङ्क अनुसार नेपालमा 78,000 बढीमा वर्षिनी बिर्सने समस्या रहेको छ भने सन् 2030 यो संख्या दोब्बर हुने अनुमान गरिएको छ। विश्व स्वास्थ्य संगठनले अहिले विश्वभर 5 करोड मानिस अल्जाइमर रोगबाट पीडित रहेको भन्दै सन् 2030 यो संख्या दोब्बर हुने अनुमान गरिएको छ। काठमाडौँमा भएको एक कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हममाया थापाले अल्जाइमरका बिरामीको संख्या बढ्दै गएकाले यसबारे चेतना फैलाउन सरकारले योजना बनाइरहेको बताउनुभयो।
यसैबीच कर्णालीमा पनि अल्जाइमरका बिरामी भेटिने गरेको चिकित्सकहरूले बताएका छन्। पछिल्लो समय अल्जाइमरका बिरामीको संख्या बढ्दै गएको भए पनि यसको निराकरणका लागि सरकारले खासै चासो भने दिएको छैन। अल्जाइमर रोग लाग्न नदिन जीवनशैली र खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन्। यसै सन्दर्भमा मैले प्रदेश अस्पताल सुर्खेतमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डाक्टर सञ्जीव भण्डारीलाई यो कस्तो खालको रोग हो भनेर सोधेको छु।
यो अल्जाइमर चाहिँ हजुर हामीले यो भनेको चाहिँ दिमागको सेल अथवा तन्तुहरू मर्दै गएपछि देखिने एक प्रकारको रोग हो। यो चाहिँ हामीले धेरै जसो चाहिँ 65 वर्ष भन्दा माथिको मानिसहरूमा देख्छौँ।
यो क्षेत्रमा चाहिँ अल्जाइमरका बिरामीहरू कतिका छन्?
यो चाहिँ हाम्रो वृद्ध अवस्थाको मान्छेहरू जस्तै हजुरको 65 वर्षभन्दा कटेको मान्छे 100 जनामा 1-2 जनामा चाहिँ देखिन सक्छ कि यो रोग। तर हाम्रोमा चाहिँ ठ्याक्कै यति तथ्याङ्क भन्ने चाहिँ छैन। फाटाफटो रूपमा कोही कोही चाहिँ अब मबाट नआइपुगे पनि कुनै डक्टरबाट चाहिँ त्यसको लक्षणहरू लिएर आइपुग्नु भएको चाहिँ हुनसक्छ, तर मबाट चाहिँ आइपुग्नु भएको छैन अहिलेसम्म।
जस्तो यो यो रोग चाहिँ यो उमेर धेरै भइसकेको मानिसहरूलाई मात्रै हुने हो कि सानो मान्छेलाई पनि हुने हो? कस्तो खालको रोग हो यो?
अब यसको यो रोगको नियम के छ भन्दाखेरि यसले चाहिँ तपाईँको 65 वर्षभन्दा माथि कटेको मान्छेहरूलाई हान्ने गर्दछ। र कहिलेकाहीँ आकल झुकल चाहिँ एकदमै कम मात्रामा 1,000 अथवा 10,000 चाहिँ 65 वर्षभन्दा कमको मान्छेलाई पनि यसले हानेको चाहिँ तथ्याङ्कहरू चाहिँ विदेशबाटै भेटिएको छ।
यो के भयो भने यो रोगको बढी जोखिम चाहिँ हुन्छ?
अब यसमा चाहिँ अब जिन भनौँ, हामीले जिन भन्दाखेरि चाहिँ तपाईँ हामीले जन्मिँदाखेरि चाहिँ हाम्रो आमाको पेटबाट आउँदाखेरि हाम्रो वंशाणुगत हाम्रो गुण जुन चाहिँ हामीले लिएर आएको हुन्छौँ त्यसले गर्दाखेरि नै चाहिँ हामीलाई यसले चाहिँ पछि उमेर बढ्दै गएपछि निकट भविष्यमा चाहिँ यसले चाहिँ हामीलाई अल्जाइमर्सको चाहिँ जोखिममा राख्न सक्दछ। ठ्याक्कै अब तपाईँको कुनै बानी बेहोरा रहन सहन अथवा चाहिँ खानपिनले गर्दाखेरि चाहिँ यो रोग लाग्ने भन्ने खालको रोग चाहिँ होइन। यो चाहिँ हाम्रो चाहिँ जिन, हाम्रो जन्मजात चाहिँ कुनै एउटा हाम्रो जिन अथवा चाहिँ डिएनए भन्दाखेरि चाहिँ त्यसमा चाहिँ कुनै डिफेक्ट लिएर आयौँ भने त्यसले गर्दाखेरि चाहिँ यो पछि भविष्यमा देखिने गर्दछ।
यो रोग लागिसकेपछि यसमा कस्तो खालको लक्षणहरू चाहिँ देखा पर्छ?
यो लागेको बिरामी सुरुमा साधारण हिसाबमा बिरामी त हामी माथा कमै आइपुग्छ नि त। बिरामीको बिरामीलाई चाहिँ हेर्ने मान्छे, बिरामीलाई देख्ने मान्छेले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि चाहिँ एकदमै छिटो कुराहरू बिर्सिनु थाल्नुभयो। बिरामीले चाहिँ मानव कि उदाहरणको लागि बिरामीले प्रेसरको दबाई खाइराख्नु भएको छ, साँझको दबाई खाएको उहाँले बिर्सिनु भयो, त्यही दबाई 2-4 पटक खाइदिनुहुन्छ। अनि अर्को भनेको साधारण काम पनि गर्न नसक्ने, काहीँ यो समातेर कपाल कोर्न नसक्ने, त्यस पछाडि चाहिँ आँखा कमजोर हुँदै जाने, त्यस पछाडि चाहिँ कुनै पनि कामको चाहिँ कोअर्डिनेसन हराउने, मतलब हात र आँखाको मेल हराउँदै जाने, त्यस पछाडि चाहिँ एकदमै सादा चिजहरू पनि उहाँले चाहिँ नचिन्ने। अब हामीले बिरामीले सोध्यौँ अगाडि कलम र कापी राखेर सोध्यौँ कलम कुन भन्दाखेरि उहाँहरू अफमका हुने होइन, त्यस्तो समस्याहरू चाहिँ देखिन सक्छ। र पछि गएर चाहिँ यसले चाहिँ बिरामीलाई चाहिँ डिप्रेसनमा लाने र बिरामीलाई चाहिँ हात खुट्टा काँप्नेदेखि लिएर चाहिँ बिरामीलाई चाहिँ साह्रै मिर्गीसम्म पनि ल्याउन सक्दछ यसले।
यो रोग लागिसकेपछि यसबाट चाहिँ कसरी बच्न सकिन्छ?
अब अल्जाइमर्स भनेको चाहिँ एउटा चाहिँ बिर्सिने खालको रोग, डिमेन्सिया भनेर भन्छन्। यदि अरू कुनै कारणले चाहिँ बिर्सिने रोग लागेको छ भने त्यो बिरामीलाई चाहिँ के कारणले लागेको हो त्यो कारक तत्त्व हामीले हटाउन सक्यौँ भने त्यो बिरामी ठिक हुनसक्छ। तर अल्जाइमर्स लागेको बिरामीलाई चाहिँ हामीले चाहिँ पुरै निको पारेर चाहिँ अब अगाडिको अवस्थामा ल्याउँछु भन्नु चाहिँ असम्भव। यसमा चाहिँ हामीले के मात्र गर्न सकिन्छ भन्दाखेरि बिरामीको चाहिँ लक्षणहरू रोकथाम, जस्तै अब हात खुट्टा काम्ने समस्या देखियो अथवा डिप्रेसनको समस्या देखियो, बिरामी एकदमै झिझिने समस्या देखियो भने उहाँको चाहिँ त्यो लक्षणहरूलाई चाहिँ हामीले चाहिँ कन्ट्रोल गरेर चाहिँ उहाँको चाहिँ जीवनस्तर उकास्न मात्र सकिन्छ। यसको ठ्याक्कै उपचार निदान भनेको चाहिँ अहिलेसम्म चाहिँ छैन कुनै पनि।
उहाँ हुनुहुन्थ्यो प्रदेश अस्पताल सुर्खेतमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डाक्टर सञ्जीव भण्डारी भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सेरोफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भने विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईं अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले बाल विवाह न्यूनीकरण गर्नुपर्ने सरकारवालाको जोड, वीरेन्द्रनगरलाई बाल श्रम मुक्त नगर बनाइदै, वर्षेनी अल्जाइमर्सका रोगका बिरामी बढ्दै, स्वस्थ जीवनशैली र खानपानमा विशेष ध्यान दिन चिकित्सकहरूको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। दाङमा यो वर्ष भएका विपदमा परि 43 जनाको ज्यान गएको छ भने झन्डै 1 अर्बको भौतिक क्षति भएको सरकारी तथ्याङ्क छ। गएको वैशाखदेखि भदौ महिनासम्म विभिन्न विपदमा परेका 32 पुरुष र 11 जना महिलाको ज्यान गएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ। केन्द्रका सूचना व्यवस्थापन अधिकारी खिलानाथ दाहालले प्राकृतिक प्रकोपका कारण झन्डै 1 अर्बको भौतिक क्षति भएको बताउनु भयो। आगलागि, बाढी, वर्षा र हावाहुरीले 93.86 करोड रुपियाँ बराबरको आर्थिक नोक्सानी भएको केन्द्रले जनाएको छ। प्राकृतिक विपदबाट 60 घर पूर्ण रूपमा क्षति भएको छ भने 28 घर र 26 गोठमा आंशिक क्षति भएको छ। यसै गरी 250 जना व्यक्तिहरू विस्थापित भएका केन्द्रले जनाएको छ।
पश्चिम नेपालको प्रसिद्ध बागेश्वरी मन्दिरको विकास र समृद्धिको लागि बागेश्वरी विकास कोष आवश्यक रहेको सरकारवालाले बताएका छन्। मन्दिरको अवस्थाबारे जानकारी दिन नेपालगञ्जमा आयोजित बागेश्वरी मन्दिरको सार्वजनिकरण तथा मन्दिरको वृहत हित तथा विकासका लागि सुझाव सङ्कलन कार्यक्रमका सहभागीले विकास कोष निर्माण गर्नुपर्ने जोड दिएका छन्। बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति नेपालगञ्जले पहिलो पटक मन्दिरको अवस्थाबारे सार्वजनिक जानकारी गराएको हो। नेपालगञ्ज उपमहानगरपालिकाका मेयर एवं समितिका अध्यक्ष डाक्टर धौल शमशेर राणाले अस्त व्यस्त अवस्थामा रहेको मन्दिरको अवस्था व्यवस्थित गर्न लागि परेको उल्लेख गर्नुभएको छ। उहाँले मन्दिरका सम्पूर्ण गतिविधिलाई पारदर्शी बनाउनका लागि बागेश्वरी विकास कोष निर्माणको प्रक्रिया सुरु भइसकेको जानकारी गराउनुभयो। उहाँले मन्दिरको सम्पूर्ण जानकारी प्रत्येक 6-6 महिनामा विवरण सार्वजनिक गर्ने समेत उल्लेख गर्नुभएको छ। समितिका सचिव गोपाल प्रसाद अधिकारीले हिजो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। मन्दिरको नाममा रहेको 4 बिघा जग्गा 300 भन्दा बढी नाममा नामसारी भएको बताइएको छ। यस्तै प्रतिवेदनमा मन्दिरको विकासका लागि 13 नयाँ योजना समेत सार्वजनिक गरिएको छ।
दाङमा जुवा खेलिरहेको अवस्थामा झन्डै 1 लाख रुपियाँ सहित 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। तुल्सपुर उपमहानगरपालिका वडा नम्बर 5 जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले जुवा खेलेको स्थानबाट 89,375 रुपियाँ 9 थान मोबाइल बरामद गरेको छ। प्रहरीले उनीहरूलाई गैराति नियन्त्रणमा लिएर हिजो मात्रै घटना सार्वजनिक गरेको हो। उनीहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखी आवश्यक कारवाही अगाडि बढाइने प्रहरीले जनाएको छ।
नेपालगञ्जमा मोटरसाइकलको ठक्करबाट 1 जनाको मृत्यु भएको छ। मृत्यु भएका आफन्तहरूले केही समय नेपालगञ्जको नर्सिङ होम अगाडि चक्काजाम समेत गरेका छन्। ठक्कर दिएर भाग्ने मोटरसाइकल चालकलाई समातेर कारवाही गर्नुपर्ने भन्दै मृतकका आफन्तले सडकमा उत्रिएका हुन्। मोटरसाइकल ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका दाङका सीता चौधरीको नर्सिङ होम लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ। ठक्कर दिने मोटरसाइकल फरार रहेकाले खोजी कार्य भइरहेको ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ। उता दाङमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दाङको घोराई उपमहानगरपालिका 9 रा 4 P 78 93 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा 25 वर्षका मनोज विक र घोराई 5 25 वर्षकै दीपक विकको मृत्यु भएको प्रहरीले बताएको छ। तुलसीपुरबाट घोराईतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका 2 जनाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरेफेरोसँगै अन्य खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर, सुर्खेतको वीरेन्द्रनगरमा मिस सुर्खेत 2019 हुने भएको छ। विगतका 3 वर्षदेखि सुर्खेतमा आयोजना गर्दै आएको मुन मिडिया हाउसले यस वर्ष पनि सुर्खेतमा तेस्रो संस्करणको मिस सुर्खेत 2019 गर्न लागेको जनाएको छ। मिस सुर्खेत प्रतियोगिता आयोजना गर्नका लागि हिजो गरिएको पत्रकार सम्मेलनमा युवा पुस्तालाई रहेको कला र सकारात्मक पक्षलाई उजागर गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागि मिडिया हाउसका कार्यक्रम संयोजक कमल विष्टले बताउनुभयो।
बाँकेको खजुरामा भएको कार्यक्रममा कार्यक्रमका सहभागीले नयाँ संविधानले सबै जात जाति र समुदायलाई अधिकारलाई सुनिश्चित गरे पनि कार्यान्वयन फितलो भएको बताएका छन्। खजुरा गाउँपालिकाले गरेको संवाद कार्यक्रमका सहभागीले संविधान कार्यान्वयनको पक्ष प्रभावकारी बनाउनु पनि औल्याएका हुन्। राजनीतिक दलका साथै महिला, मधेसी, मुस्लिम तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेका कार्यक्रममा अधिकांशले नागरिकले आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका छन्। खजुरा गाउँपालिका कार्यवाहक प्रमुख एकमाया विकले कानुन पूर्ण रूपमा नबनेकाले संविधान कार्यान्वयनमा समस्या आएको बताउनुभयो। उहाँले स्थानीय तहलाई दिएको 22 अधिकार कार्यान्वयनमा पनि समस्या र ढिलाइ भएको बताउनुभयो।
भेरी खबरमा अब लागौँ केही खेल खबरतर्फ। 18 वर्ष मुनिको साफ फुटबल च्याम्पियनसिपमा आज नेपाल भुटान बीच प्रतिस्पर्धा हुँदैछ। समूह एमा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो। खेल एपिएफ मैदानमा दिउँसो 3 बजे सुरु हुनेछ। भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ भने भुटानलाई हराउँदै प्रतियोगिताको सेमी फाइनल पुग्ने अवसर नेपाललाई हुनेछ। समूह चरणको पहिलो खेलमा नेपालले मालदिवसँग 1-1 बराबर खेलेको हो। समूह चरणमा मालदिव्स र नेपालले समान 1 अङ्क रहेको छ। भुटानलाई हराएको अवस्थामा नेपाल सेमी फाइनल पुग्नेछ। बराबरी वा हारको नतिजाले अघिल्लो चरण प्रवेशको सम्भावना नेपालका लागि कठिन बन्नेछ। नेपाल समेत उमेर समूहको सापको अघिल्ला 2 संस्करणको विजेता हो। घरेलु मैदानमा भएको प्रतियोगिता जित्दै नेपाल उपाधि रक्षा गर्ने योजनामा रहेको छ।
बङ्गलादेशले तेस्रो संस्करणको 18 वर्ष मुनिको साफ फुटबल च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ। हिजो भएको खेलमा श्रीलङ्कालाई 3-0 पराजित गर्दै बङ्गलादेशले विजयी सुरुवात गरेको हो। स्थित एपिएफको मैदानमा बङ्गलादेशले पहिलो हाफमा 1 र दोस्रो हाफमा 2 गोल गरेको हो। जससँगै समूह बीको बङ्गलादेशले पहिलो खेलमा 3 अङ्क जोड्दै सेमी फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
खेलकहरूको प्रसङ्गमा प्रकाश दाहाल स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। फाइनलमा चिर प्रतिद्वन्दी आर्मीलाई 3-0 सोझो सेटले हराउँदै प्रहरीले उपाधि उचालेको हो। आर्मीका मुख्य खेलाडी मानबहादुर श्रेष्ठ नभएको खेलमा पुलिसले 3 सेट 25-22 जितेको हो। उपाधिसँगै पुलिसले 5 लाख रुपियाँ हात पारेको छ भने उपविजेता बनेको नेपाल आर्मीले 3 लाख रुपियाँमा चित्त बुझाएको छ। 4 दिन अगाडि हुने भनिएको फाइनल वर्षाको कारण हिजो भएको हो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाल विवाह न्यूनीकरण गर्नुपर्ने सरकारवालाको जोड, वीरेन्द्रनगरलाई बाल श्रम मुक्त नगर बनाइँदै
वर्षेनी अल्जाइमर्सका रोगका बिरामी बढ्दै स्वस्थ जीवनशैली र खानपिनमा विशेष ध्यान दिन चिकित्सकको सुझाव,
बागेश्वरी मन्दिरको अवस्था पहिलो पटक सार्वजनिक, विकासका लागि विकास कोष बनाइँदै
र 18 वर्ष मुनिको साफ फुटबल च्याम्पियनसिपमा नेपाल आज भुटानसँग प्रतिस्पर्धा गर्ने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट दिपेश र मधुबन बिदा हुन्छौँ। नमस्ते।